والصلاة والسلام على حبيبه محمد وآله وصحبه أجمعين. أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. جاء الحق وزهق الباطل إن الباطل كان زهوقا. اللهم سبحانك لا علم لنا إلا ما علمتنا إنك أنت العليم الحكيم. مولايا صل وسلم دائما ابدا على حبيبك من زانت به بصره. دوام رب العالمین کو ہے، خالق کائنات کو ہے، اس کی ذات اس کی صفات کو ہے، حکومت و سلطنت اقتدار و اختیار اس کی صفات ذاتی ہے، اور ہمیشہ قائم رہنے والا اقتدار اسی کا ہے. بہت خوبصورت بات کہی اگلے دن ایک فلمی اداکار نے. اللہ کی مخلوق ہے اور کس طرح سے سوچتی ہے، وہ یہ بحث کر رہا تھا کہ میں دنیا گھوما ہوں، اللہ کریم نے نظام کائنات میں اسلام کے عبادات کار اس طرح سے ترتیب دے دیے ہیں کہ ایک جگہ فجر کی اذان ہو رہی ہوتی ہے، کسی دوسری جگہ ظہر کی، کسی تیسری جگہ عصر کی، کسی چوتھے ملک میں مغرب کی، اور آخر میں عشاء کی، اور اس میں انقطاع نہیں آتا. ایک جگہ کی اگر اذان ختم ہوئی ہے تو اسی لمحے اگلے کسی جگہ اذان شروع ہو جاتی ہے. عشاء سے لے کر فجر تک رات اور دن جب سفر کرتے ہیں تو اس کے ساتھ ساتھ یہ تکبیر بھی سفر کرتی رہتی ہے، اور روئے زمین پر کوئی لمحہ ایسا نہیں آتا جب اللہ اکبر کی صدائیں گونج نہ رہی. مجھے بہت اچھی لگی اس کی بات، اور جب سوچا تو بالکل 100% درست ہے، اور ایک فلمی اداکار بات کر رہا تھا. کچھ بھی ہے، آخر مسلمان تو ہے، ہر مسلمان کے دل میں ایک درد تو ہے، ہر ایک کا دین پر، اللہ پر، اللہ کے حبیب صلی اللہ علیہ وسلم پر ایک دعویٰ تو ہے. جو کلمہ پڑھتا ہے اس کی اپنی محبت کا ایک انداز ہے. ہم کسی کو اچھا سمجھیں یا برا سمجھیں، ہمارا سمجھنا معیار نہیں ہے. اور اچھی بات جہاں بھی ہو، نبی علیہ الصلوۃ والسلام نے فرمایا کہ اچھی بات مومن کی گمشدہ پونجی ہے جہاں بھی ہو. بڑی خوبصورت بات ہے. آپ اندازہ کیجئے کہ اگر ایک شہر میں فجر ختم ہوتی ہے تو اگلے سرے پر دوسرے شہر میں شروع ہو جاتی ہے. اسی طرح ظہر، عصر، مغرب، عشاء، وہ تقسیم کیا جائے تو دنیا کا کوئی چپا ایسا نہیں ہے جہاں اللہ اکبر کی صدائیں گونج نہ رہی ہوں. ایک جگہ ختم ہوتی ہے اگلی جگہ شروع ہو جاتی، وہاں ختم ہوتی ہے آگے شروع ہو جاتی. تو پانچ حصوں میں رب جلیل نے اسے بانٹ دیا، اور 24 گھنٹوں میں پانچ حصے بڑے خوبصورت تقسیم ہیں. وہ پانچوں حصے آگے آگے چلتے رہتے ہیں، اور یوں اذان کا تسلسل ختم نہیں ہوتا. اذان کیا ہے؟ اس کی عظمت کا اعلان ہے. اللہ اکبر، اللہ اکبر. بڑائی صرف اس کو سزاوار ہے. سروری زیبا فقط اس ذات بے ہمتا کو ہے، حکمراں ہے ایک وہی، باقی بتانے آزے. اپنی اپنی آزمائش ہے، کسی کو اقتدار و اختیار دے کر آزمائش کرتا ہے، کسی کو مجبور بنا کر، मजबूरी में वो मेरा ही दामन थामता है, मुझे ही पुकारता है, या मजबूरियों से घबरा कर किसी और का हो जाता है। सरदारो इख्तियार में मेरी अजमत का ख्याल रखता है या अपनी खुदाई में गिरफ्तार हो जाता है। अम्मल इंसान वज़ा मब्तला हो रब्बहू फअकरम, किसी की आजमाइश के लिए उस पर नेमतों की बारिश कर देती है। वम्मा मब्तला हो फकदर अलैहि रिज़्क़हू, और किसी की आजमाइश ऐसे करता है कि उसे एक वक्त के खाने का भी मोहताज कर देता है। बहादुर शाह जफर ने कहा था, जफर आदमी उसको न जानिएगा खा वो कितना ही हो फहीम व ज़का, जिसे ऐश में याद खुदा न रही, जिसे तैश में खौफ खुदा न रही। हक उसकी सिफत है और हक को दवाम है, बातिल उससे दूरी का नाम है, और बातिल की तकदीर में फना होना है। जाल हक व जहाकल बातिल, हक आता आया और बातिल चला गया, नाबूद हो गया, पता निशान भी नहीं छोड़ा बातिल ने कि वो कहां जा रहा है, ऐसे गया जैसे था ही नहीं। इन्नल बातिल काना जहू का, बेशक बातिल है ही जाने के लिए, रहना उसके मुकद्दर में नसीब। अब ये हक्को बातिल का जो फलसफा है ये फर्द से शुरू होता है, एक गरीब से गरीब मस्कीन से मस्कीन आदमी के पास हक़ो बातिल का अपना अपना अंबार लगा हुआ है कि वो हक को इख्तियार करता है या बातिल की हमायत करता है। जितना जितना जिसका दायरे कार और दायरे इख्तियार बढ़ता जाता है, इतनी उतनी उसके सामने हक़ो बातिल की मनाज़िल आती जाती हैं। अब अगर खुश नसीब है तो हक को इख्तियार करता है। फ़क़द इस्तमसका बिल-उरवतिल वुस्का वानफ़सामलहा, अल्लाह की रस्सी को थामता है, मजबूत रस्सी को जो टूटने वाली है। बदनसीब है अगर शामत आमाल में गिरफ्तार है, उसके गुनाह से बातिल की तरफ ले जाते हैं, और फिर बातिल तो मिट जाने वाला है लेकिन इंसान मिटने वाला नहीं, इंसान के लिए खुलूद है। इसमें जो रूह है वो मज़र सिफात इलाहिया है और आलम अमर से है, आलम अमर आलम खलक से बाला तर है और आलम अमर में फना का गुजर नहीं। कुल रूह हो मिन अमर रब्बी, रूह अमर रब्बी से है, रूह को दवाम है, इसे हमेशा रहना है। चुनाचे जो जर्रे खाक इसका जज्व बदन बना वो भी हमेशा इसके साथ रहेगा। अब ये अलग बात है कि कुर्ब इलाही में रहे तो भी हमेशा रहेगा, और अल्लाह के गजब में रहे जहन्नम में जाए तो भी हमेशा रहेगा। इसने हक का साथ दिया तो इसे कुर्ब इलाही नसीब होगा, बातिल में गिरफ्तार हुआ तो बातिल तो चला जाएगा लेकिन इसे रहना है, वो इसे जहन्नम पहुंचा के चला जाएगा और फिर इंसान को तो हमेशा रहना होगा। बहुत बड़ी आजमाइश है, बहुत बड़ा फैसला है, और ये बड़ा फैसला हमारे छोटे छोटे फैसलों से बनता है। अरसे माशे हमने जो काम भी आया उसमें दोनों तरीके मौजूद थे, या हक था या बातिल था। अगर तुमने हक को इख्तियार किया तुम्हारा फैसला हक की तरफ चला गया, तुमने बातिल को इख्तियार किया तुम्हारा फैसला बातिल के हक में चला गया। वो सारे फैसले छोटे 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 हमने लिख कर तुम्हारे आमालनामे में जमा कर दिए, अपना आमालनामा पढ़ लो और अपना फैसला तुमने खुद कर दिया, तुम खुद बेहतरीन जज हो अपने लिए। हर बंदे के सीने में एक अदालत है, एक जज बैठा है। آپ اگر غور فرمائیں تو چور ڈاکو اور قاتل بھی چوری اور قتل اور ڈاکے کا جواز لیے پھرتے ہیں کہ میرے ساتھ یہ ہوا تھا اس لیے میں نے اتنے قتل کر دیے، میرے ساتھ یہ زیادتی تھی میں نے ڈاکا رہا. وہ من گھڑت صحیح، جھوٹا صحیح، لیکن انہوں نے اپنی دل کی تسلی کے لیے ایک جواز بنایا ہوا ہوتا ہے. یہ جواز کون بناتا ہے؟ وہی جج جو اندر بیٹھا ہے. اگر اس نے باطل کو حق ثابت کرنے کے لیے دلیلیں تراشی تو میدان حشر میں تو کھڑا ہو جائے گا. وہاں تو صرف زبانی باتیں تو نہیں ہوں گی، جو کردار ہے نتائج اس پر مرتب ہوں گے. اگر وہ باطل ہے تو باطل، حق ہے تو حق ہے. تو ہمارا کوئی بھی فیصلہ جو دن بھر ہم کرتے ہیں، کیا کرنا ہے، کس انداز سے گفتگو کرنی ہے، کیا خریدنا ہے، کیا بیچنا ہے، لین دین کیسا ہے، لوگوں سے تعلقات کیسے ہیں، مخلوق خدا کی بہتری سوچ رہے ہیں یا برائی سوچ رہے ہیں، لوگوں کو راحت پہنچا رہے ہیں یا ان کے لیے تکلیفیں پیدا کر رہے ہیں، یہ سارا کردار جو ہے یہ فیصلے ہیں. یہ چھوٹے چھوٹے فیصلے جمع ہوتے رہتے ہیں، کچھ اس طرف کچھ اس طرف. نتیجہ انہی فیصلوں پر مرتب ہو جائے گا. کوئی خوش نصیب ہو، اسے رجوع اللہ نصیب ہو جائے، اسے خیال آ جائے کہ یہ غلط ہو رہا ہے، اللہ سے توبہ کرے، تو یہ اس کا کرم ہے. کہ اگر زندگی بھر بھی غلط کرتا رہا اور پھر اسے احساس ہو گیا کہ میں نے غلط کیا ہے، تو جب بھی اس کی ذات کو، اس کے کرم کو، اس کی رحمت کو آواز دے گا، وہ اس کی دستگیری کے لیے موجود ہے اور ساری غلطیاں کوتاہیاں معاف فرمانے والا. بلکہ ہماری سوچ سے اس کا کرم بہت زیادہ ہے. وہ فرماتا ہے یبدل اللہ سیئاتہم حسنات، جو گناہ کرتا رہا میں اسے نیکیوں کا ثواب گناہوں کے بدلے دے دے، نہ صرف گناہ معاف کرتا ہوں بلکہ اس کو ان کو بھلائیوں میں، نیکیوں میں تبدیل کر دیتا ہوں. لیکن بندہ اس کی طرف جائے کیوں؟ اصل مسئلہ یہاں اٹک جاتا ہے. ہم مشت غبار ہیں، خاک کے بنے ہوئے ہیں، نفس امارہ اندر موجود ہے، اور دنیا بڑی خوبصورت ہے، اس کی لذتیں بے پناہ ہیں. اللہ نے اپنے دست قدرت سے بنائی ہے، اس کی ہر ہر بنی ہوئی چیز میں حسن بھی ہے، مٹھاس بھی ہے. ہمارا مادی وجود، دنیا کی گرمی سردی، دنیا کی خوبصورتی، دنیا کی خوش ذوقی اور دنیا کی مٹھاس سے فوراً متاثر ہوتا ہے. اس کے لیے تو کوئی دشوار نہیں، دنیا بھی مادی ہے، وجود بھی مادی ہے. کسی چیز کو چکھتا ہے تو اس کی لذت سے آشنا ہوتا ہے، کسی کی خوشبو آتی ہے تو محسوس کرتا ہے، کوئی حسین یا دلربا دکھائی دیتی ہے چیز خوبصورت تو اسے دیکھ کے متاثر ہوتا ہے. اب اس طرف تو سارا اس کا، کوئی کسی درمیان میں کوئی رکاوٹ ہی نہیں اور بڑا آسان ہے. ایک چھوٹا سا بچہ بھی ذرا ہوش سنبھالتا ہے تو اب ماں باپ بہن بھائی کو پہچاننا شروع کر دیتا ہے، اپنوں کے ساتھ خوش رہتا ہے، بیگانوں میں چھوڑو پریشان ہو جاتا ہے. اللہ ایک ایسی ذات ہے جل جلالہ، نہ اس کی مثال ہے، نہ آپ اس کی کوئی شناخت بتا سکتے ہیں، نہ کوئی اس کا کوئی بتا سکتے ہیں کہاں ہے کہاں نہیں ہے، کوئی کیا ہے کیا نہیں ہے. اب یہ مادی وجود باتیں سنتا رہے اور اسے تجربہ کوئی نہ ہو. آپ ایک آدمی کو ساری عمر کہتے ہیں شکر میٹھی ہوتی ہے، شکر میٹھی، اس سے کیا فرق پڑتا ہے؟ جب وہ شکر چکھتا ہے تو آپ نہ بتائیں میٹھی ہے، آپ کے کہنے کی ضرورت نہیں ہے، اسے پتا ہے شکر میٹھی. ہمارا بات اور ہماری تقریریں ایسی ہیں جیسے کسی کو شکر کھلائی نہ جائے، بتایا جائے شکر میٹھی. ہم ساری عمر بتاتے رہتے ہیں میٹھی ہے میٹھی ہے، لوگ سنتے رہتے ہیں میٹھی ہے میٹھی ہے، فرق کوئی نہیں پڑتا. آپ خیر القرون کو دیکھیں، اور نبی رحمت صلی اللہ علیہ وسلم کی ذات ستودہ صفات کی تو بات ہی کیا. آپ صلی اللہ علیہ وسلم سے بعد خلافت راشدہ کا دور، پھر صحابہ کا، تابعین کا، تبع تابعین کا، یہ سارے ایسے زمانے ہیں جن میں کوئی ٹیلی فون، کوئی تار، کوئی ریڈیو، کوئی ٹیپ، کوئی کچھ بھی نہیں، یعنی کوئی رسائل و وسائل نام کی کوئی نہ موٹر، لاری، کار، کوئی کچھ بھی نہیں، صرف بات زبانوں سے کانوں تک سفر کرتی ہے. پھر مزے کی بات یہ ہے کہ صحابہ کرام کے کوئی لمبے خطبے، لمبی تقریریں، کوئی دینی جلسہ ملتا ہی نہیں کہ دین کے نام پر فلاں جگہ جلسہ ہوا، ملتا ہی وہ نہیں. دین اور دنیا الگ نہیں ملتے. مزے کی بات یہ ہے کہ عہد صحابہ میں، خیر القرون میں، دنیا اور دین کوئی الگ دو چیزیں نہیں ملتی، وہی دنیا کے کام، وہی دین ہے. سیاست بھی دین ہے، جہاد بھی دین ہے، اور صلح بھی دین ہے، جنگ بھی دین ہے، خرید و فروخت بھی دین ہے، بازار بیٹھنا اور چیزیں بیچنا بھی دین ہے. ہر چیز جو ہے وہ دین کے نام پر ہو رہی ہے، کہیں دنیا نظر نہیں آتی. تراہم رکعان سجدین یبتغون فضلا من اللہ ورضوانا، جب بھی تو انہیں دیکھے گا اللہ کے حضور رکوع اور سجود میں دیکھے گا. دنیا کا کام بھی اس خلوص سے کر رہے ہیں کہ اللہ نے کرنے کا حکم دیا. اب نماز کیوں عبادت ہے؟ اللہ نے ایسا کرنے کا حکم دیا. تو جو کام بھی اطاعت الہی کے مطابق کیا جائے وہی نماز ہے، وہی صلات ہے، وہی عبادت ہے، وہی رکوع و سجود ہے. تو پھر اسلام اتنی تیزی سے بغیر ٹی وی، ریڈیو، اخبار، گاڑی، لاری، آنا جا، کچھ بھی نہیں، اتنی تیزی سے کس طرح پھیلا کہ 23 سالہ عہد نبوت میں تو جزیرہ نما عرب اسلام کے زیر نگیں اور اسلامی ریاست بن گیا، لیکن وصال نبوی علیہ صاحب صلاحت وسلام کے ٹھیک 23 برسوں بعد اسلامی ریاست شمال میں سائبیریا اور جنوب میں افریقہ اور مشرق میں چین اور مغرب میں اسپانیہ کو چھو رہی تھی. صرف 23 برسوں کی تاریخ آپ پڑھیں، اتنی تیزی سے گھوڑے کی پیٹھ پر، اونٹوں کی پیٹھ پر کس طرح پھیل گیا. بات یہ تھی کہ ہم بتاتے ہیں شکر میٹھی ہے، وہ چکھاتے تھے یہ شکر ہے. ہمارے پاس وسائل ہیں، ریڈیو ہے، ٹی وی ہے، اخبارات ہیں، رسالے ہیں، ہم تقریریں کرتے ہیں، لکھتے ہیں، لیکن ہم بتاتے رہتے ہیں، نہ ہمارے پاس شکر ہوتی ہے نہ ہم اگلے کو چکھا سکتے ہیں. اور وہ بتاتے نہیں تھے، وہ چکھاتے تھے. جسے نور ایمان نصیب ہوا اور نگاہ مصطفی نصیب ہو گئی، وہ صحابی ہو گیا. صحابی میں صحبت یافتہ نہیں، صحابی ایک شرعی مقام ہے. اور سب سے جو نچلے درجے کا صحابی ہے، اگر دنیا کی ساری مخلوق ولی اللہ ہو جائے اور سب کی ولایت جمع کر کے ایک مینار بنایا جائے تو صحابی کے پاؤں کے تلوے کو بھی نہیں چھو سکتا، نیچے رہ جائے. تو وہ تو ایک نگاہ میں حضور صلی اللہ علیہ وسلم کے سامنے جو ایک نگاہ میں صحابی ہو گیا. جس طرف نگاہ مصطفیٰ کے اشارے ہو گئے، اور جتنے ذرے سامنے آئے ستارے ہو گئے. اور پھر آپ ہی کا دیا ہوا وہ نور تھا جو صحابہ کرام کے سینوں میں اس شدت سے موجزن تھا کہ جسے صحبت نصیب ہوئی وہ تابعی ہو گیا. اب ولایت تابعی کا مقابلہ بھی نہیں کر پا. تابعین میں بھی وہ قوت موجود تھی، وہ بتاتے نہیں تھے، وہ چکھاتے تھے کہ یہ شکر ہے بھائی. جہاں نگاہ ملی، جہاں بات ہوئی، بات میں بھی انوارات ہوتے تھے، نگاہ میں بھی انوارات ہوتے تھے، معاملات میں بھی انوارات ہوتے تھے. مدینہ منورہ کے باہر آ کر ایک قافلہ ٹھہرا، اور عرب تاجروں کی عادت تھی کہ جس شہر پہنچتے تو وہاں ایک رات شہر کے باہر قیام کرتے تاکہ پورے شہر میں چرچا ہو جائے کہ کوئی قافلہ ہے، اور اگلی صبح کاروبار شروع کرتے تھے. تجارتی قافلے چلتے تھے، یہاں سے یہاں کیمپ لگایا، چیزیں بیچی، کچھ جو یہاں کی چیزیں ہیں کچھ خرید لیں، پھر اونٹوں پہ لادی آگے چل دیے، وہاں کچھ بک گئیں جو وہاں کی چیزیں تھیں وہاں سے خرید، اس طرح وہ چلتے رہتے تھے. مدینہ منورہ کے باہر آ کر قافلہ ٹھہرا، اس کی رئیس یا امیر ایک خاتون تھی، مالدار بھی تھی، جہاں دیدہ بھی تھی، تاجر تھی، ملک ملک سفر کرتی تھی. شہر میں شور ہوا، قافلہ آیا ہے، صبح لوگ خرید و فروخت کے لیے گئے تو آقا نامدار صلی اللہ علیہ وسلم وہاں تشریف لے. آپ صلی اللہ علیہ وآلہ وسلم نے ایک اونٹ پسند فرمایا قافلے سے، اور ان سے بات کی کہ یہ اونٹ بیچو گے. کھجوروں کی کچھ مقدار پر اونٹ کا سودا ہو. نبی علیہ الصلوۃ والسلام نے بیچنے والے کے ہاتھ سے اونٹ پکڑنے کا ارادہ فرمایا کہ میں ساتھ لے کر جاتا ہوں، تم آ کر اپنی کھجوریں لے لینا. تو اس نے کہا جی میں ذرا امیر قافلہ سے پوچھ لوں، مال اس کا ہے، آپ کچھ دے تو رہے نہیں، فرما رہے ہیں میں اونٹ لے جاتا ہوں، وہاں آ کر کھجوریں لے لینا، تو میں ذرا اجازت لے. وہ خیمے کے چلمن میں سے پردے میں سے دیکھ رہی تھی، جب اس کے پاس گیا تو اس نے کہا تم نے غلط کیا ہے، اونٹ دے کر میرے پاس آتے، اونٹ روکنا نہیں تھا، اونٹ دے دو اور جب فارغ ہو تو جا کر وہاں سے اپنی کھجوریں من کر لیا. تو بڑا حیران اس نے کہا بی بی آپ انہیں جانتی ہیں؟ لیکن میں نے تو آج دیکھا ہے، لیکن یہ بات میں جانتی ہوں کہ ما ہذا الوجہ بوجہ الکذاب، یہ چہرہ کسی جھوٹ بولنے والے کا، یہ کوئی ایسا بندہ نہیں ہے، یہ ایسا روپے نور نہیں ہے جو جھوٹ بول سکے. تم اونٹ دے دو. اور وہ اگلی صبح کھجوریں لینے گیا تو حضور علیہ السلام نے فالتو دیں کہ تمہاری ادائیگی کو ایک دن تاخیر ہو گئی ہے، لہذا تم زیادہ لے کے جاؤ. وہ تو ایک نگاہ کی بات تھی، اب جن کی قسمت میں اندھیر ہے، جنہوں نے اپنا آپ تباہ ہی کر لیا، اپنی بینائی ہی رخصت کر دی، ان کی تو آنکھیں ہی جاتی رہیں. ینظرون الیک وہم لا یبصرون، اللہ کریم فرماتا ہے دیدے گھماتے ہیں میرے حبیب تیری طرف، تجھے دیکھ نہیں پاتے. کیوں نہیں مانتے؟ دیکھ ہی نہیں سکتے، دیکھ ہی نہیں پاتے. محمد بن عبداللہ ایک قریشی جوان انہیں نظر آتا ہے، محمد الرسول اللہ نظر ہی نہیں آتا صلی اللہ علیہ وسلم. جب بھی دیکھتے ہیں تو اپنے ایک قریشی بھائی کو دیکھتے ہیں، محمد الرسول اللہ تک ان کی نگاہ پہنچتی، جس کی پہنچتی ہے وہ بھلا کیوں چھوڑے گا. تو جنہوں نے نہیں مانا، قرآن کی فلسفی یہ ہے کہ انہوں نے دیکھا ہی نہیں. تو بن دیکھے اللہ کو کوئی کیسے مانے، بن دیکھے تو نبی کا ماننا نصیب نہیں ہو رہا. اور اللہ کو دیکھے کہاں سے؟ جب یہ مقام مل جائے نا، جب جو اس عورت کو نصیب ہوا تھا کہ رخ انور کو دیکھ کر اس نے کہا کہ یہ بندہ جو کہے گا وہ سچ ہوگا، وہ جھوٹ نہیں ہو سکتا. پھر جب حضور فرماتے ہیں اللہ ہے، تو یقین ہو جاتا ہے کہ میرے دیکھنے سے زیادہ پکی بات ہے اللہ ہے. معرفت الہی کا صرف ایک راستہ کہ نبی علیہ الصلوۃ والسلام کی معرفت نصیب ہو جائے، آپ کی عظمت کا اقرار نصیب ہو جائے، آپ کی صداقت کا اقرار دل کو نصیب ہو جائے، तो फिर जब आप कहते हैं अल्लाह है तो अल्लाह है, जब आप कहते हैं जन्नत है तो जन्नत है, जब आप कहते हैं दोजख है तो दोजख है। इसलिए कि मा हाजल वजह बे वजह कज़्ज़ाब, ये चेहरा झूठ बोलने वाला नहीं है, जो फरमाता है सच बोलता है। तो इस्लाह आवाल या दीन या निफाज़ दीन या निफाज़ इस्लाम की जो भी बात हम करते हैं, गुज़श्ता निसफ सदी से ज़ायद अरसे से तकरीरें शोर शराबे सब तो हो रहा है, लेकिन इन सब तकरीरों इन सब जलसों इन शोर शराबों की वजह से कितने लोगों ने अमली तौर पर इस्लाम को अपनाया। खुद मुकर्ररीन के दामन में कुछ नहीं होता, कोई क्या अपनाए। फर्क वही है कि पल्ले शक्कर नहीं होती, हम बताते रहते हैं शक्कर मीठी है शक्कर मीठी है, और वो खिलाते थे एक चुटकी भी जिसे दी दी वो सारी उम्र होंठ चाटता रहता था, उसे लज्जत मिलती रहती। तो पहली बात तो ये है कि अजमत इलाही का सिदक दिल से इकरार किया, और फिर अजीब बात है जब आका नामदार सल्लल्लाहु अलैहि वसल्लम पे एतमाद नसीब होता है तो फिर अल्लाह दिखाई भी देता है अगरचे आंखियों से देखती नहीं है, और बरकाते नबवी दिलों को इस तरह सैराब करती हैं कि वो अल्लाह के सिवा किसी तरफ फिरते ही नहीं, उनसे उसी का नाम उबलता रहता है चश्मों की तरफ। लेकिन इस सब का मदार गोशा नशीनी पर नहीं है, सब का मदार तर्क दुनिया पर नहीं है। इस्लाम तर्क दुनिया और गोशा नशीनी का नाम नहीं, इस्लाम दुनिया को दीन बनाने का नाम है। रिज़्क़ हलाल हासिल करना उसी तरह फर्ज है जिस तरह बाकी फराइज है, और उसी तरह इबादत है जिस तरह बाकी इबादत। कुलू बशरबू वला तुसरिफू, उसे जो माल मिले उसे जायज तरीके से खाओ पहनो, अच्छे कपड़े पहनो, अच्छा घर बनाओ, अच्छे आराम से रहो, लेकिन जाया ना करो, इसराफ मना है। इसलिए कि तुम्हारा नहीं तुम्हारे बाप का नहीं उसका माल है, तुमने अगर मेहनत की तो उसका तो तुम्हें सवाब मिल गया कि तुमने अल्लाह की इताअत में रिज़्क़ के हलाल के उसूल के लिए मेहनत की, वो तो इबादत हो गया। रिज़्क़ जो दे रहा है वो मजीद उसका इनाम है, माल उसी का है। और ये नसीब होती है जब अजमत रिसालत दिल में जागजी हो, और ये बातों से नहीं होती, ये बरकात से होती है। शक्कर की तफसील बताने से नहीं होती, आप अल्लाह से लगें और जमीन से लगें और गन्ना काश्त करें और फिर उसकी रस निकालें और उसकी शक्कर बनाएं, सारा फलसफा बताते रहें असर नहीं करेगी बात, एक चुटकी शक्कर खिला दी तो वो बात असर कर जाएगी, उसे बताने की जरूरत ही नहीं पड़ेगी कि शक्कर क्या होती है। इसीलिए सारे फलसफे की तय में ये बात है कि अनवारात व बरकात नबवी अगर दिल को नसीब हो जाए तो न बदलना उसके बस में नहीं रहता, बदलेगा कैसे नहीं। नसीब ही ना हो तो अलग बात है। हाँ, एक अंदेशा ताकुब में रहता है, नफ्से इंसानी बड़ी अजीब चीज है। चार नमाजें अगर बरवकत अदा कर लेना तो अगले दिन से ख्याल होता है कि कोई मुझे देखे भी मैं बड़ा बाकायदगी से नमाज पढ़ने वाला हूं। भाई नमाज पढ़ो, कोई कौन सा एहसान कर रहा है, तो उसका एहसान है कि तुझे वो सजदा करने की तौफीक अता कर रहा है। घर तो उसका है, दरबार उसका है, बारगाह उसकी है, वो न चाहे तुझे घुसने भी न दे। लोग समझते हैं लोग नमाज नहीं पढ़ते, मैं समझता हूँ वो उन्हें सर झुकाने नहीं देता, नाराज है खफा है, अपने घर घुसने नहीं देता, अपनी बारगाह में वो उन्हें रुकू करने नहीं देता। शायद तौबा करें, उससे माफी मांगे, वो तौफीक दे दे। लोगों को क्या जरूरत है कि न पढ़े। जो उसकी मंशा के बगैर सांस नहीं ले सकते, एक घूंट पानी का मुंह में रख ले वो नीचे न उतारने दे तो उसे आगे उतार नहीं सकते, एक लुकमा चबा नहीं सकते। जब चाहता है रोक देता है, अच्छा भला बंदा खाना नहीं खा सकता, पानी नहीं पी सकता, गजा नहीं खा सकता, उठ नहीं सकता, बैठ नहीं सकता, तो वो चाहे तो क्यों ना करे। लेकिन शायद वो जब खफा हो जाता है तो अपने घर से, अपने दर से उठा देता। फिर अगर वो दर पे हाजिरी की तौफीक देता है तो ये उसका करम है, उसमें बंदे की बड़ाई कहां से आ रही है। लेकिन नफ्से अम्मारा ऐसा खबीस है कि ये इस पे भी बंदे को तबाह करने पे तोड़ जाते हैं। तुम बड़े पारसा हो गए हो, तुम लो अब किसी को दिखाओ भी, बताओ भी कि तुम बाकायदा नमाजें पढ़ो। कोई जर्रा नसीब हो जाए तो फिर उसे पंसार की दुकान समझ लेता है और अपनी बड़ाई में जब भी और जो भी और जहां भी गिरफ्तार होता है वहीं वो तबाह हो जाता है। बड़ाई सिर्फ अल्लाह के लिए, रूए जमीन पर हर लम्हे जिसकी सदा गूंजती है वो है अल्लाह अकबर। सिर्फ अल्लाह बड़ा है बस। बड़ाई उसका ऐसा वस्फ है, फरमाते हैं अल-किबर रिदाई, बड़ाई तो मेरी चादर है। अब अगर कोई खुद अपने बड़ा होने का दावा करता है तो उसने मेरी चादर में हाथ डाला। तो बात यह है कि सारे जिक्र अस्कार, सारे सलासल, सारी इबादत, सारे वाज का ये हासिल नहीं है कि हम इतने लोग ज्यादा हो गए, हम बहुत हो गए, हम बड़े हो गए, हम ताकत। हासिल ये है कि हमें वो दर्द, वो यकीन, वो रिश्ते उल्फत नसीब हो जाए, हमें वो एतबार नसीब हो जाए कि जो फरमाया आके नामदार सल्लम ने वो हक है। जब ये नसीब होता है तो फिर इत्तबाए रिसालत को जी चाहता है, क्योंकि जब बंदा जानता है कि ये बुराई है, आग है, ये जहर है, तो उसे खाने की तरफ नहीं जाता। कुरान करीम ने जहां गुनाह करने का जिक्र किया है और आगे तौबा का इरशाद फरमाया तो वहां सुदूर जम को फरमाया भी जहालत कि जहालत की वजह से गुनाह करता है। तो मुफस्सिरीन कराम लिखते हैं कि अगर कोई पढ़ा लिखा आलिम फाजिल गुनाह करे तो वो तो पढ़ा लिखा है, वो तो जाहिल नहीं। तो नीचे मुफस्सिरीन ताबीर में लिखते हैं कि जब कोई भी गुनाह करता है तो वो कितनी डिग्रियां उसके पास हो उस लम्हे वो भी जाहिल होता है। गुनाह है ही जहालत, वो सारे उलूम उसके जहन से मैब हो जाते हैं इसलिए गुनाह करता है। अगर वो इलम उसके पास हो तो गुनाह से रोक ले। इलम तो नूर है, रोशनी है। इमाम शाफी रहमतुल्लाह अलैह के उस्ताद थे हजरत वकी रहमतुल्लाह ताला अलैह, और उन्होंने उनसे शिकायत की, शकौतो इला वकी अनसुआ हिफ्जी वाओसानी इला तरकिल मासी। इमाम साहब फरमाते मैंने अपने शेख से शिकायत की कि मुझे, मैं जो पढ़ता हूँ मसाइल और तफसीर और अहादीस और उनकी तावील ताबीर, तो मुझे बातें याद नहीं रहती। कोई हाफजे के लिए मुझे दम कर दीजिए, वजीफा दे दीजिए, कोई दवा बता दीजिए। तो उन्होंने दवा ये बताई वाओसानी इला तरकिल मासी, तो उन्होंने मुझे कहा कि गुनाह न किया करो। ये हाफजे की दवा बता रहे हैं कि छोटे छोटे जो गुनाह सरजद हो जाते हैं उनसे बचो। आगे फिर वजह फरमाते हैं लियन्नल इल्म नूरुम मिन इलाहिन, ये इल्म जो है ये अल्लाह का नूर है। वनूरुल्लाह ला युता लियासी, और अगर बंदा गुनाह करता रहे तो उसे नूर नसीब नहीं होता। उन्होंने दवा पूछी, दुआ करने का कहा, और आपने इरशाद फरमाया कि ये छोटे छोटे गुनाह जिनकी हम परवाह नहीं करते ये भी अल्लाह के नूर से दूर कर देते। गुनाह तो जुल्मत है, تو گناہوں سے بچو تو دین ازبر ہوتا جائے گا. یہ تو ان کی باتیں ہیں بھائی، کہاں، ہم تو ان کی خاک پا بھی نہیں. اور پھر اپنی اس کمائیگی کے ساتھ گناہ گارانہ زندگی بھی بسر کریں تو بنے گا کیا؟ پہلے تو ہماری کوئی حیثیت ہی نہیں، اور پھر بے حیثیتی میں بھی اگر گستاخ بھی ہوں، نافرمان بھی ہوں تو ہوگا کیا؟ تو اس دکھ کی دوا چاہیے میاں، اور اس دکھ کی دوا اللہ کا نام نامی ہے، الا بذکر اللہ تطمئن القلوب ولا تنیا فی ذکری، کوئی لمحہ میری یاد سے غفلت میں نہ گزرے. میرا ذکر ہی دلوں کو سکون عطا کرتا ہے، قرار عطا کرتا ہے. یہی درد بھی ہے، یہی اس کی دوا بھی ہے. اور یہ اللہ کا بہت بڑا احسان ہے کہ کہیں کوئی ایسا ٹھکانہ مل جائے جہاں سے کوئی ذرے ابر کرم نصیب ہو جاتا ہو دلوں کو. دری چنی مردے کے یابی خاکی اوشو، اسیر حلقے فترہ کی اوشو. مولانا رومی نصیحت کرتی فرماتے ہیں کہ اللہ کا کوئی ایسا بندہ مل جائے تو پھر کبھی اس کا دامن چھوڑنے کا مت سوچنا. یہ بہت بڑا انعام ہے رب العالمین کا کہ ذکر الہی سے، اللہ اللہ سے، برکات نبوی سے، توجہ سے شکر چکھنے کو مل جاتی ہے. اور پھر بڑا کام یہ ہے کہ اس کو تقسیم کیا جائے، دوسروں کو بھی نصیب ہو کوئی ذرہ، اور واللہ کے عذاب سے بچ کر محبت الہی کی پناہ میں آ جائے. اللہ کی مخلوق میں ہزار بندے کو بحالت کفر قتل کرنے سے کسی ایک بندے کو جہنم سے بچا لینا اللہ کو زیادہ محبوب ہے، جس طرح نبی علیہ الصلوۃ والسلام کے ارشاد عالی کا مفہوم ہے کہ اگر کوئی ہزار کافر بحالت کفر قتل کر دے اور کوئی ایک بندہ کفر سے نکال کر اسلام میں لے آئے تو اللہ کے نزدیک اس نے بڑا کام کیا جس نے اس کی مخلوق میں سے ایک بندے کو بچا لیا. ہمارا عہد اللہ معاف فرمائے، افراتفری کا، ظلم و جور، ناانصافی کا عہد ہے، دہشت گردی پیشہ بن چکی ہے، چوری اور رشوت کو لوگ اپنا حق سمجھتے ہیں، ظلم و جور طاقت کا لازمی فریضہ سمجھتے ہیں کہ اگر ظلم ہی نہیں کرنا تو پھر میرے پاس طاقت کس کام کی. اس عالم میں جو بندہ یہ سوچے کہ میں اللہ کی مخلوق کو ظلم سے بچنے میں مدد دوں، اگر میں کسی کو ظلم سے بچا نہیں سکتا تو کم از کم میں تو اس پر مزید ستم نہ توڑوں، میں تو اس کا مال نہ کھا جاؤں، میں تو اس کی بے عزتی نہ کروں، میں تو اس کی جان کے در پہ نہ ہو جاؤں. یہ بھی ایک مدد ہے مظلوم کی کہ اگر ہم اس کو ظالم سے نہیں بچا سکتے تو خود تو اپنے آپ سے تو اسے بچا سکتے ہیں، ہم تو اس پر ظلم نہ کریں. یہ کون سا اسلام ہے، کون سا دین ہے کہ گلی گلی لاشیں تڑپ رہے ہوں، قاتل نہیں جانتا میں نے کس کو مارا، مقتول نہیں جانتا مجھے کس نے مارا. مومن ہے یا کافر، اس کا اسے حق حاصل ہے، اس کا اپنا اختیار ہے کہ وہ ایمان لانا چاہتا ہے یا کفر پہ مرنا چاہتا ہے. میں اور آپ اسے گولی مارنے والے کو زندہ رہنا ہر فرد کا حق ہے، اسے اللہ نے دیا، اور زندگی وہ ہی لے سکتا ہے جو زندگی دیتا ہے. حکم شرعی کے مطابق، اسلامی ریاست کے حکم کے مطابق، شرعی عدالت کے حکم کے مطابق اگر کوئی قتل ہوتا ہے، سزائے موت ہوتا ہے تو وہ تو اللہ کا حکم ہے. جہاد کا حکم کہیں آتا ہے تو وہ تو اللہ کا حکم ہے. لیکن یہ کوئی اسلام نہیں ہے کہ ایک جگہ میں جہاد کا حکم جاری کر دوں، ایک جگہ آپ جاری کر. افراتفری اسلام، اسلام مرکزیت رکھتا ہے، اور جہاد یہ ہے کہ جہاں دین پر، دینی ریاست پر، دینی احکام پر زد پڑ رہی ہو وہاں ان کا دفاع کیا جائے. اب ہم سے یہ تو ہو نہ سکا کہ نصف صدی میں انگریز کے بنائے ہوئے قوانین میں ترمیم کر کے انہیں شریعت کے مطابق کر لیتے. جب یہ نہیں ہو سکا تو بندوق لے کر گلیوں میں بندے مارنا کون سا جہاد ہے؟ نصف صدی میں ہم سے اپنے نصاب تعلیم کی اصلاح نہیں ہو سکی، حالانکہ آئین پاکستان میں، دستور پاکستان میں یہ شک موجود ہے کہ جو قانون شریعت کے مخالف ہیں انہیں شریعت کے مطابق بنایا جائے گا، اور آئندہ کوئی قانون ایسا نہیں بنایا جائے گا جو شریعت اسلامیہ سے متصادم ہو. یہ بھی آئین و دستور کا حصہ ہے. اگر ہم کسی سے نہیں کرا سکے تو کیا ہم خود اس پر عمل پیرا ہیں؟ ہم نے اپنی زندگی اسلام کے مطابق کر لی ہے؟ اور پھر الحمدللہ کوشش اگر خلوص سے کی جائے تو رائے گاہ نہیں جاتی. پتہ نہیں کس کس کا درد دل شامل تھا، آخر ہزار مصیبتوں، ہزار حجتوں، ہزار خرابیوں کے بعد حکومت نے اسلامی بینکاری شروع تو کر ہی دی. عرصہ لگا، وقت لگا، لیکن شروع تو ہو گئی. اور الحمدللہ مسلمانوں کو پسند بھی آ رہی ہے. گورنر اسٹیٹ بینک کا بیان تھا کہ یہ تو زیادہ پھیلنے لگ گئی ہے، بہت اچھی جا رہی ہے. ایک یہ بات کہ اسلام خطرے میں ہے اور ایک یہ بات کہ پاکستان خطرے میں ہے، یہ ہمارے دینی حلقوں پہ جب دباؤ پڑے تو یہ کہتے ہیں اسلام خطرے میں، اور سیاستدانوں پہ جب دباؤ پڑے تو وہ کہتے ہیں پاکستان خطرے میں. نہ اسلام کو کوئی خطرہ ہے، نہ پاکستان کو خطرہ ہے. خطرہ ان کے مخالفین کی قسمت میں ہے. اسلام حق ہے اور اس کے لیے دوام ہے، اس کا خلاف باطل ہے اور باطل کے لیے خطرہ ہے. یہ ریاست اللہ کے نام پر وجود میں آئی رمضان المبارک میں، اور شب قدر کو اس کی آزادی کا اعلان ہوا، اور یہ انشاءاللہ اسی طرح چمکتی دمکتی رہے گی جب تک اللہ کریم اس کائنات کو باقی رکھے گا. یہ الگ بات ہے کہ حالات میں تبدیلیاں زیر و زبر ہوتا رہتا ہے. طاقت جہاں جاتی ہے وہاں وہ اپنا مصرف بھی تلاش کرتی ہے. جس کے پاس طاقت ہوتی ہے پھر وہ اسے، جس کے پاس دولت ہوتی ہے اس کے خرچ کی کتنی راہیں نکالتا ہے. جس کے پاس طاقت ہوتی ہے وہ بھی اسے کہیں نہ کہیں خرچ کرنا چاہتا ہے. آج امریکہ بہادر کے پاس ہے تو وہ کبھی کابل میں، کبھی عراق میں، کبھی کہیں، کبھی یہاں، کبھی وہاں، اسے استعمال کرنا ہے بھائی. اس کے پاس ہے جو صحیح وہ استعمال کر رہا ہے، لیکن کیا طاقت اس کے پاس ہے صحیح؟ وقتی بات ہے بھائی، طاقت تو اللہ کے پاس ہے. وہ جو ارشاد نبی علیہ صاحب السلات وسلام ہے کہ برے صغیر میں بہت بڑا مارکا بفا ہوگا، جسے آپ صلی اللہ علیہ وسلم نے غزوہ تل ہند کا نام دیا ہے. سارے بین الاقوامی حالات کا اگر تجزیہ کیا جائے تو سارے مل کر اسی طرف جا رہے ہیں. پاکستان پر دباؤ ہے، اچھی بات ہے. پھر کشمیر کو حل کرنے کی بات ہے. بھی کیا ہوگا؟ جب نیو ورلڈ آرڈر آیا تھا تو میں نے اس وقت کہا تھا، اور تقریر جو لاہور کی تھی اس کا بھی ریکارڈ موجود ہوگا، کہ یہ صرف ہمارے لیے اس کا مطلب یہ ہے کہ کشمیر کو بانٹ کر وہاں ایک چھوٹی سی آزاد ریاست بنا کر امریکہ بہادر اس کا نگہبان اور اس کا وارث بن کر وہاں اپنے ہوائی اڈے بنا لیتے. اسی طرف حالات جا رہے ہیں. کچھ حصہ ہندوستان کو دے دو، کچھ پاکستان کو دے دو، ایک آزاد ریاست بنا کر پھر وہ امریکہ بہادر اس کے نگہبان اور بن جائیں. لیکن اگر امریکہ وہاں اڈے بنا لے گا تو کیا دنیا طے ہو جائے گی؟ نہیں. پھر امریکہ مخالف قوتیں ان اڈوں کو اکھیڑنے کے لیے اس طرف آئیں گی. اسی تصادم کا نتیجہ ہوگا غزوہ تلیب. اب تک تو یہ ساری باتیں پس پردہ تھیں، اور दीवाने की बढ़ नजर आती थी कि जी आप कहते हो हालात तो नहीं है, अब तो हालात का मंजर भी ऐसा बन गया कि जिसे कुछ नजर आता है वो देख सकता है कि हालात उसी तरफ जा रहे हैं। और ये अजीब बात है कि इस मुकाबले और इस जंग को नबी अलैहिस्सलाम ने गज़वा का नाम दिया है, गज़वा का नाम। हालांकि अहद नबवी में जितनी जंगें हुई जिनमें हुजूर अलैहिस्सलाम बनफ्स नफीस शरीक हुए उन्हें गज़वा कहते हैं, और अहद नबवी में आपके हुक्म पर जिहाद हुआ लेकिन आप बनफ्स नफीस तशरीफ नहीं ले गए सल्लल्लाहु अलैहि वसल्लम, किसी सहाबी को किसी खादिम को जिम्मेदार बनाकर भेज दिया, तो उसे सरिया कहते हैं, उसे गज़वा नहीं कहते। चुनाचे गज़वात व सराया की जुदागाना फहरिस्त और तारीख मौजूद है। और ये जो गालिबन अब 15वीं सदी में होने वाला है या शायद ये सदी भी निकल जाए, कोई ये किसी के पास हतमी तारीख तो नहीं है, लेकिन जिनका ईमान है और जिन्हें यकीन है और जो आज उसके लिए तैयार बैठे हैं वो तो उसमें शामिल हो गए ना, खा उन्हें मौत भी आ ले, वो तो उसके सिपाहियों में शामिल है ना। इसलिए ये मैं सारा इसलिए कह रहा हूं कि जिक्र करो, रिज़्क़ के हलाल खाओ, दहशतगर्दी नहीं, अमन तलाश करो, अमन फैलाओ और अपनी कुव्वत को बचा कर रखो ग़ज़वतुल हिंद के लिए। ये जलसे जुलूसों से और शोर शराबे से और दुकानें तोड़ने से कुछ नहीं मिलेगा। हक का साथ दो, बातिल के मुकाबल जितना मुमकिन है खड़े रहो, लेकिन हर चीज अपने फित्री अंजाम की तरफ चल रही है, मंतकी अंजाम की तरफ चल रही है। एक गाड़ी चलती है तो अपनी मंजिल पे जाकर रुक जाती है, एक दरिया बहता है तो समुंदर में गिर जाता है। हर चीज अपने मंतकी अंजाम की तरफ चलती है, दुनिया का सारा निजाम भी अपने मंतकी अंजाम की तरफ रवाना का हुआ है। और आहिस्ता आहिस्ता बात बड़े सगीर पे आती जा रही है और फिर यहीं आकर जमा होगी जब, तो बहुत से आ मिलेंगे सीना चाक आने चमन से सीना चाक। लोग और कौमें अपने अपने जख्मों को उठाए हुए, अपने अपने दुखों को उठाए हुए, अपनी अपनी अमेरिका मुखालफत को उठाए हुए यहाँ जमा हो जाएंगे। अमेरिका बहादुर भी होंगे, हम तुम भी होंगे, फिर देखेंगे क्या होता है। और क्या हुआ अगर हम न रहे तो क्या है, क्या फर्क पड़ता है। एक हम नहीं होंगे तो हम अपने जैसे लाखों छोड़ जाएंगे, वो हमारा ही वजूद होगा, वो हमारे ही इरादे उनमें मौजूद होंगे, हमारी ही नीयतें वहां मौजूद होंगी, हमारा ही खुलूस वहां मौजूद होगा, किसी न किसी पैकर में हम भी वहां मौजूद होंगे। इसलिए कि नबी करीम सल्लम ने इसे गज़वतुल हिंद फरमाया। गज़वा तो वो है जिसमें हुजूर बनफ्स नफीस शरीक होते। लाहौर एक सहाफी ने ये सवाल किया कि हुजूर ने इसे गज़वा क्यों कहा। हमारे एक बहुत बड़े मुहक्किक और आलिम मौजूद थे, उन्होंने जवाब दिया जी उस वक्त जंग को गज़वा कहते थे तो रवारवी में हुजूर ने गज़वा कह दिया। मैंने कहा जी आप मौलाना ज्यादती कर रहे, मा यंतिक अनिल हवा इल हुआ इल्ला वहमी यूहा। आप सल्लल्लाहु अलैहि वसल्लम की जुबान हक तर्जमान रवा रवि में कुछ नहीं कहती। अगर ये बात मान ली जाए तो सारा दीन मशकूक हो जाएगा कि कौन सी बात आपने संजीदापन से कही और कौन सा इरशाद रवा रवि में कह दिया। फिर तो दीन की कोई सनद ही नहीं रहेगी। दीन की सनद ही ये है कि हुजूर अकरम सल्लम जो फरमाते हैं वो अल्लाह के हुक्म और उसके इज़्ज़त से और वही से फरमाते हैं। आप ये छोड़ दें, फिर रवा रवि कैसी जब अहद नबवी में भी जिन जिहादों में हुजूर तशरीफ नहीं ले गए उन्हें सरिया कहा गया, गज़वा तो नहीं कहा गया। इसे गज़वा इसलिए हुजूर ने इरशाद फरमाया कि इसकी फजीलत इरशाद फरमाई, कि आखिरी जमाने में वो लोग होंगे जो ग़ज़वत अल-हिंद में शरीक होंगे और वो बिला हिसाब जन्नत में दाखिल होने वालों में होंगे। सुन्नतुम मिनल्लवलीन व कलीलुम मिनल्लाखिरीन, कुरान में आता है कि जन्नत में पहलों पहलों में से तो फौजों की फौजें जाएंगी आला जन्नतों में, और पिछलों में से कलीलुम मिनल्लाखिरीन, थोड़े थोड़े लोग। उन थोड़ों में हुजूर अलैहिस्सलाम ने फरमाया कि ये जो ग़ज़वत अल-हिंद में शरीक होंगे ये सारे ही बिला हिसाब जन्नत में जाएंगे। और जब इसकी इतनी बरकत इरशाद फरमाई तो अपने ज़ात वाला सिफात को उसमें शुमार फरमाकर उसे ग़ज़वा करार दिया कि जितने सच्चे कलब वहां शामिल होंगे, जितनी मुनव्वर रूहें वहां शामिल होंगी, उनमें अनवारात तो बरकात तो मोहम्मद रसूलल्लाह सल्लम के ही होंगे, वो मज़हर जमाल तो मोहम्मद रसूलल्लाह सल्लम की ही होंगी, और आप सल्लल्लाहु अलैहि वसल्लम की तवज्जो आली इसमें इस कदर शामिल होगी, गोया नफ्स नफीस शरीक है, इसलिए उसे ग़ज़वा करार दिया। तो मेरे भाई, मार के हक को बातिल जब बपा होता है तो उसमें ऐरे गहरे को कोई नहीं पूछता, उसमें खुलूस जांचा जाएगा, किरदार जांचा जाएगा, वो तलब और तड़प जांची जाएगी, तो बजाय वक्त जाया करने के अपने किरदार को, अपनी गुफ्तार को, अपनी सोचों को उसके मुताबिक ढालो। अल्लाह ने तो तुझे बख्श दिया और अपने बंदों में शामिल कर लिया, तू अभी तक कफर चुराता फिरता है। कहने लगा, बीबी अल्लाह ने मुझे कैसे बख्श दिया और आपको कैसे पता है? उन्होंने फरमाया, मैं जब अल्लाह के हुजूर मुझे पेश किया गया हिसाब किताब के लिए तो मेरे रब ने मुझ पर बड़ी रहमत फरमाई और मैं फरमाया, न सिर्फ तुझे बख्श दिया बल्कि जितने लोग तेरे जनाजे में शामिल हुए थे मैंने उनको भी बख्श दिया। तो तुम तो बख्शे जाने वालों में हो। उसने कहा, बीबी जो जनाजे के लिए आए थे वो तो बख्शे गए होंगे, मैं तो आया ही इस नीयत से था कि देखूं कफन कैसा है। उसने फरमाया, अल्लाह ने ये शर्त नहीं लगाई थी कि कौन किस नीयत से आया तो उसे बख्शे, उसने तो मुझे सादा सी बात फरमाई कि जो तेरे जनाजे में शामिल थे सबको बख्श दिए, तू उनमें शामिल तो था। और इस पर बरज़ख़ का मुशाहिदा तो खत्म हो गया, वो कब्र से निकला और वो लम्हा उसकी तब्दीली का ऐसा बना कि उसके बाद वो पाए का वलीउल्लाह हुआ। उसका करम जो है उसको हम समझ नहीं सकते, हमारी अकल महदूद है और उसकी सिफात लामहदूद है। तो जो भी आज भी खुलूस नीयत से ये इरादा कर ले कि कल हो या मेरे जिंदगी में हो या जब भी हो मैं उसमें शामिल हूं, अल्लाह उसको उसकी सआदत से महरूम नहीं करेगा। तो छोटे छोटे मामूली लग्जशों, छोटे छोटे गुनाहों से अपनी ये सआदत जाया न करो, अपने किरदार अपने आमाल की निगाहबानी करो, अल्लाह की याद में वक्त लगाया करो, कुरान हकीम को थोड़ा पढ़ो लेकिन रोज पढ़ो। कुरान से अलग होना कोई कोई अच्छी बात नहीं, चंद आयतें पढ़ लो लेकिन कम अज कम अपना दिन कुरान से शुरू करो, अपना दिन कुरान पर खत्म करो। अशा के बाद चंद आयतें तलावत, एक रकू तलावत करके, एक से पारा तलावत, जो नसीब हो, लेकिन तलावत करके सो जाओ। रात शुरू हो तो कुरान से, दिन शुरू हो तो कुरान से। अल्लाह तौफीक दे दे कि सारी जिंदगी कुरान के सांचे में ढल जाए। दुरूद शरीफ को विरद जुबां रखा करो, इसकी सानी कोई दूसरी बात ऐसी नहीं है जो बंदे के मुंह से निकले। اللہ کی عظمت کا بیان بھی اس میں ہے، محمد الرسول اللہ صلی اللہ علیہ وسلم کی ذات والا صفات کی بات بھی اس میں ہے، اور یہ ایسی دعا ہے جو مقبول ہے. چلتے پھرتے، اٹھتے بیٹھتے، جب خیال آ جائے زبان کو درود شریف سے تر رکھا کرو، اس سے اچھی باتیں نکلیں گی. دل میں محبت الہی اور اس کے پیغمبر کو جگہ دو کہ وہ اچھا سوچے، اپنے کردار کی نگہبانی کرو، اور مجاہد بن کر جیو، شہید بن کر دنیا سے جاؤ. اب کون حضرت خالد بن ولید رضی اللہ عنہ کو شہید نہیں کہے گا جنہوں نے 128 جنگوں میں حصہ لیا اور بدن کا کوئی چپا تلوار کے گھاؤ سے خالی نہیں تھا. موت تو ان کی بستر پر ہوئی، لیکن شاید ایک ایک زخم کے بدلے اللہ انہیں کیا کیا انعام دے گا. کوئی شہادت میدان میں کھیت رہنے کا انعام نہیں ہے، شہادت دل سے فدا ہونے کا نام ہے. پھر اسے جس رنگ میں بھی موت آتی ہے اس کی شہادت منظور ہو جاتی ہے. جب اتنی بڑی نوید سامنے ہے، اور اب تو میدان بھی سج رہا ہے، اب تو کسی پل بھی ہو سکتا ہے اور اس میں یہ صدی بھی گزر سکتی ہے، یہ تو رب بھی جانے حتمی وقت تو، لیکن آثار اب اس کے شروع ہو گئے ہیں. تو میرا مشورہ تو یہ ہے کہ ہر ساتھی غزوہ ہند کا مجاہد ہو، اپنی اس کے لیے تیاری رکھو. اگر موت آ گئی تو الحمدللہ، لیکن ہمارا وہ جذبہ تو نہیں مرے گا، ہماری وہ نیت تو نہیں مر جائے گی، ہمارے ارادے تو نہیں مر جائیں گے. کوئی ہمارا بیٹا پورا کر دے گا، کوئی ہمارے بیٹے کا بیٹا پورا کر دے گا، کوئی ہمارا شاگرد پورا کر دے گا، کوئی ہمارا دوست، ہمارا طالب، کسی کو جس کو ہم نے تیار کیا ہوگا اس کے روپ میں ہمارا بھی وہاں شمولیت ہو جائے گی. اور اب تو کوئی بعید بھی نہیں، شاید چند برسوں میں ہی سامنے آ جائے. حالات تو اتنی تیزی سے بدل رہے ہیں اور پلٹ رہے ہیں. تو یاد رکھو، اب مسلمان کو غازی کی زندگی اور شہید کا دم چاہیے. پھلکا رکھو خود کو، زیادہ مت الجھاؤ، تیار رہو کہ اگر کل ہی چلنا پڑے تو چل پڑے. ملک میں ہر طرف بدامنی ہے، لیکن آپ پرامن رہو اور لوگوں کو پرامن رہنے کی تاکید کرو. دین کو اپنانے میں تو کوئی نہیں نہ روکتا اگر حکومت اسلام نافذ نہیں کرتی. اسلام کے نفاذ کو بھی ہم نے ایک مہمہ بنا دیا. اسلام کو الگ سے جنگلے کا لوہے کا جنگلہ نہیں ہے کہ لگا دیا جائے گا. یہی نصاب زندگی جو چل رہا ہے، اس میں دیانت و امانت آ جائے، اور جہاں جہاں سے شریعت کے احکام کے خلاف ہے اسے تھوڑا سا کاٹ کوٹ کر سیدھا کر دو تو اسلام ہو جائے گا. سارے نا انصافی نہ ہو، غریب پروری ہو، بچوں کی تعلیم صحیح ہو، انہیں دینی تعلیم اور دنیاوی تعلیم سے آراستہ کیا جائے، فیصلے حق و انصاف کے مطابق ہوں، سفارش اور رشوت کے مطابق نہ ہوں، لوگوں کی جان مال آبرو کا تحفظ ہو، تو اور اسلامی نظام کیا ہے؟ اللہ کریم حاضر و غائب تمام احباب کے گناہ معاف فرمائے، سب کو یہ درد اور یہ جذبہ عطا کرے. اور یار، ایک ایک پل مجاہد کی زندگی جیو، اس کے جینے میں بڑا مزہ ہے، بہت مزے کی زندگی ہے. اور اس میں موت بھی مزیدار اور رنگین ہوگی، اس میں کوئی خدشہ نہیں. یوں سمجھو کہ آپ میدان غزوہ الہند میں ہیں، بس اور میں تو دعا کرتا ہوں کہ یا اللہ ہمیں نصیب فرما، بہت بڑی سعادت ہے. یہ جان اگر وہاں جائے تو کتنی بڑی بات ہے. یہ کسی کے خلاف نہیں، یہ حق کی حمایت اور باطل کے خلاف ہے، کسی فرد، کسی ذات، کسی سیاستدان، کسی عالم، کسی حکمران کے خلاف نہیں. یہ تو حق کی حمایت اور باطل کی مخالفت ہے. और वो तो ईमान है हमारा, वो तो मोमिन का फरीजा है। मैं तो दुआ किया करता हूँ, आप भी दुआ किया करें कि अल्लाह हमें उसमें शमूलियत नसीब करें। और सिर्फ दुआ नहीं, अमलन तैयारी भी रखें। और कितनी बड़ी बात होगी, अल्लाह हमें ये सआदत नसीब फरमा दे। ये जिक्र उसकी बरकत अमानत है अल्लाह की, अल्लाह के हबीब सल्लल्लाहु अलैहि वसल्लम की, मशाइख़े उज़्ज़ाम की। हम जैसे नालायकों को बतौर अमानत अता की गई है, और इसका हक अदा होता है कि हम खुद भी इसका हक अदा करें और दूसरे मुसलमानों तक भी ये नेमत पहुंचाएं। जिंदा कुलूब वाले लोगों को ये सआदत नसीब होगी, मुर्दा दिलों को खाक कोई मैदान में लाएगा? मुर्दा दिल तो वैसे मुर्दा होते हैं, मुर्दों से कौन जिहाद कराएगा? हाँ, वो कादिर है कितने जिंदे दिलों को, कितने दिलों को हयात अता कर दे और कितने लोगों को ये नेमत अता कर दे। तो अपने आप को उस मैदान में और उन लोगों में शामिल करो, फिर आपको संभलना आसान हो जाएगा। चीजों को उस नजर से देखोगे तो फैसला करना, ये छोटी छोटी बातों पे उलझना और बिरादरी के झगड़ों में वक्त जाया करना, और ये गली उधर से नहीं इधर से जाए, और ये सड़क वहां से नहीं यहां से, ये सारा वक्त का ज़िया है। तैयारी रखो, जब हक को बातल का टकराव आएगा, हक फतेह होगा, हर चीज सीधी हो जाएगी, गलियां फिर बन जाएंगी और सड़कें फिर दुरुस्त हो जाएंगी, और एक हर शह सीधी समझ चलना शुरू कर देगी। अल्लाह करीम हमें उन लोगों में शुमार फरमाए, हमारी खताओं से दरगुजर फरमाए, हमारे सीनों को रोशन रखे अपनी याद से, अपनी मोहब्बत से, अपने हबीब सल्लल्लाहु अलैहि वसल्लम की मोहब्बत से, और वो दर्द दे और वो शऊर दे कि हम अपने आप को उन मुजाहिदीन में शामिल समझें। तो आखिर दावाना अल्हम्दुलिल्लाह रब्बिल आलमीन। मौत ले लिया भाई।